आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सैले नबुझेको भए तिम्रो भावनालाई कसैले नबुझेको भए तिम्रो चोटलाई कसैले नबुझेको भए तिम्रो भावनालाई कसैले नबुझेको भए
एकपल्ट तिम्रो दुःखलाई
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसी तथा नमस्कार। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ। म पनि आनन्द कुशलै छु प्रभुको अनुग्रहमा। त श्रोता मित्र, अब आउनुहोस् आजको बाइबल अध्ययनतिर हामी प्रवेश गर्नेछौ। आज हामी योहन्ना 3 अध्याय 16-देखि 36 पदसम्म अध्ययन गर्नेछौ। अघिल्लो दिनमा हामीले योहन्ना 3 अध्याय 1-देखि 15 पदसम्मबाट बाइबल अध्ययन गरेका थियौं, जहाँ हामीले देख्यौं निकोदेमस नाम गरेको यहुदी शासक येशु कहाँ रातमा आउँछन् र येशुले उसलाई नयाँ जन्मको आवश्यकताको बारेमा बताउनुहुन्छ, किनकि अन्य यहुदीहरू जस्तै तिनले पनि उद्धार व्यवस्थाका कामहरूबाट सम्भव हुन्छ भन्ने कुरामा विश्वास गर्थे। निकोदेमसमा सोझो मनले परमेश्वरको आज्ञा पालन गर्न र स्वर्गीयको राज्यमा भित्र पस्न खोज्दै थिए भन्ने प्रभु येशूलाई थाहा थियो। त्यसकारण निकोदेमसले जे जान्न चाहे त्यो प्रभु येशूले तत्कालै तिनलाई बुझाइदिनुभयो। फेरि नयाँ गरी जन्मेपछि मात्र मानिस स्वर्गीयको राज्यमा पस्न सक्छ। तर नयाँ जन्म अझै निकोदेमसलाई रहस्य लाग्छ। त्यसकारण सारा संसारको पापको लागि क्रूसमा प्रभु येशूले कृषिकरणको सांकेतिक रूपमा र कसरी नयाँ जन्म पाउनु यसको बारेमा तिनलाई भनिदिनुहुन्छ। आउनुहोस् 3:14-15 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। यहाँ निकोदमसलाई उहाँ आफ्नो कृषिकरणको बारेमा बताउनुहुन्छ जुनद्वारा उद्धार सम्भव हुन सक्यो। मित्र, जब मोसाले पितलको विषालु सर्पलाई खामामा झुण्ड्याए, यो चाहिँ इसरायलीहरूको पापको लागि परमेश्वरको दण्डको कारण तिनीहरू सर्पको डसैबाट मरिरहेका थिए। तिनीहरूले चंगाईको लागि वा बाँच्नको निम्ति गर्नुपर्ने एउटै काम थियो, त्यो चाहिँ त्यस सर्पमा हेर्नु। जब मोसाले पितलले सर्पलाई माथि उठाए, त्यसरी नै ख्रिष्ट पनि उचालिनु गइरहनु भएको छ। त्यो सर्पले मानिसहरूको पापको प्रतिनिधित्व गर्दथ्यो अनि हाम्रो लागि ख्रिष्ट क्रूसमा पाप बनाइएका थिए, किनभने उहाँले हाम्रो पापहरूको बोक्नुभयो। जसरी मोसाले उजाड स्थानमा सर्पलाई माथि उचाले, त्यसरी नै मानिसको पुत्र पनि माथि उचालिन आवश्यक छ। अहिले हाम्रो प्रभुले निकोदमसलाई सबभन्दा जनप्रिय वचन भन्नुहुन्छ जुन हामीसँग बाइबलमा छ। 16 पदमा भनिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ हामीले दुई कुराहरूमा ध्यान दिन आवश्यक छ। एउटा चाहिँ यो हो, हामीले नयाँ जन्म लिनै पर्छ। अर्को चाहिँ मानिसको पुत्र माथि उचालिनै पर्छ। तिनीहरू आपसमा सम्बन्धित छन्। यसले ख्रिष्टको मृत्यु र ख्रिष्टको पुनरुत्थानको लिँदछ। उहाँ माथि उचालिनै पर्छ, जबकि उहाँ माथि उचालिनु भएकोले, जबकि उहाँले हाम्रो पापहरूको दण्ड भोग्नु र बोक्नु भएकोले, परमेश्वरको आत्माले हामीलाई पुनर्जीवन दिन सक्छ र हामीले नयाँ जन्म पाउनु पर्छ। मित्र, यो मात्र एउटा बाटो हो जुनद्वारा परमेश्वरले हामीलाई ग्रहण गर्न सक्नुहुन्छ। यी सबैको लागि प्रेरणा वा कारण हो परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। परमेश्वरले कहिले पनि संसारलाई प्रेमद्वारा उद्धार गर्नु भएन, बचाउनु भएन, जुन आज गलत सोचाइ हो। यसले भन्दैन कि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, किनभने परमेश्वरको प्रेमले कहिले पनि पापीलाई बचाउन सकेन, उद्धार गर्न सकेन। मित्र, परमेश्वरले प्रेमद्वारा उद्धार गर्नुहुन्न। परमेश्वरले अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। एफिसी 2:8-9 पदले भन्छ, किनभने तिमीहरूले विश्वासद्वारा अनुग्रहबाट उद्धार पाएका छौ, र यो त तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान हो। कामबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। अहिले कसरी परमेश्वर हामीलाई बचाउनुहुन्छ, उद्धार गर्नुहुन्छ? परमेश्वरले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। तर परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो, जसले उहाँमाथि विश्वास गर्छ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। यसको मतलब हामीले हाम्रा पापहरूको निम्ति दण्ड बोक्ने येशूलाई उद्धारकर्ताको रूपमा विश्वास गर्नै पर्छ। यो व्यक्तिगत कुरा हो। हामी हरेकले विश्वास गर्नै पर्छ कि हाम्रो सट्टामा उहाँ मर्नुभयो। मेरो मित्र, तपाईँले विश्वास गर्नै पर्छ कि उहाँ तपाईँको निम्ति मर्नुभयो। 17-18 पदमा भनिएको छ, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। यहाँ हामी देख्छौ कि जब येशु प्रभु पहिलो पल्ट आउनुभयो, उहाँ न्यायकर्ता हुनुहुन्न थियो। उहाँले यो कुराको यस व्यक्तिलाई स्पष्ट पार्नुभयो जो चाहन्थ्यो उहाँलाई तिनको र तिनको भाइ बीचको मामलामा न्यायकर्ता बनेको। उहाँले त्यस व्यक्तिलाई भन्नुभयो, Luke 12:14 पदमा, ए मानिस, कसले मलाई तिमीहरूमाथि न्यायकर्ता अथवा बाँडी दिने तुल्यायो? उहाँ पहिलो पल्ट आउनुहुँदा न्यायकर्ताको रूपमा आउनु भएन, उहाँ उद्धारकर्ताको रूपमा आउनुभयो। उहाँ दोस्रो पल्ट आउनुहुँदा न्यायकर्ताको रूपमा आउनुहुनेछ। तर अहिले उहाँ भन्नुहुन्छ कि परमेश्वरले उहाँलाई संसारको निन्दा गर्न, दोषी ठहराउन पठाउनु भएन, तर बरु त्यो संसार उहाँद्वारा उद्धार पाउन सकुन्। जसले उहाँमाथि विश्वास गर्दैनन् त्यो निन्दित वा दोषी ठहरिएको हुन्छ। मित्र, यदि हामी विश्वास गर्दैनौ भने हामी पहिले नै दोषी ठहरिसकेका छौं। किन? किनभने उसले परमेश्वरको या हामीले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेका छैनौं। त्यो अद्भुत नाउँ चाहिँ येशु हो। उहाँको नाउँ येशु हो किनभने उहाँ संसारको उद्धारकर्ता हुनुहुन्छ। जसले त्यस नाउँमा विश्वास राख्छ कति पनि दोषी वा दोषमुनि वा निन्दामुनि छैन, तर तिनीसँग अनन्त जीवन छ। यो कुराको याद राखौं। उहाँ निकोदमस भन्ने एकजना फरिसीसँग बात गरिरहनु भएको छ, कुरा गरिरहनु भएको छ। फरिसीहरूले विश्वास गर्थे कि मसीह जब आउनुहुन्थ्यो उहाँ न्यायकर्ताको रूपमा आउनुहुने थियो। पुरानो नियमले मसीहको आगमनको दुई रूप वा विशेषताहरूको पेश गर्दथ्यो। एउटा चाहिँ थियो उद्धारकर्ताको रूपमा संसारका पापहरूको निम्ति मर्नलाई र दण्डको ज्यालाको चुक्ता गर्न उहाँको आगमन, अनि अर्को चाहिँ न्यायकर्ताको रूपमा उहाँको आगमन। तिनीहरूले सोच विचार गरे मसीह न्यायकर्ता हुनुपर्दथ्यो जब उहाँ आउनुभयो, किनभने पुरानो नियमले त्यस रूपको पेश गर्दथ्यो। भजन संग्रह 2:9 पदमा हामी पढ्छौं, फलामको दण्डाले तिमीले तिनीहरूलाई फोड्नेछौ। अनि दानियल 7:13-14 पद उहाँको बारेमा सारा संसार वा विश्वको न्यायकर्ताको रूपमा पेश गर्दछन्। भजन संग्रह 45 धार्मिकतामा सारा विश्वको उहाँको शासनको बारेमा बताउँछ, अनि Isaiah 11:42 पदले धार्मिकतामा उहाँको दण्ड वा इन्साफको बताउँछ। प्रभु येशूले यसको बारेमा निकोदिमसलाई अति नै स्पष्ट गरिदिइरहनु भएको छ कि परमेश्वरले आफ्नो पुत्रलाई यस समयमा संसारलाई इन्साफ गर्न पठाउनु भएन, तर त्यो संसार उहाँद्वारा उद्धार पाउन सकुन्। उहाँ संसारलाई निन्दा गर्न वा इन्साफ गर्न आउनु भएन, त संसारलाई उद्धार दिन आउनुभयो। परमेश्वरको उद्धार गर्ने उद्देश्यले सम्पूर्ण संसारको आलिङ्गन गर्दछ। मित्र, ख्रिष्टमा कुनै दण्डको आज्ञा छैन। ती व्यक्ति जो ख्रिष्टमा छैनन् तिनीहरू पहिले नै दण्डमुनि वा इन्साफमुनि छन्। त्यहाँ थुप्रै मानिसहरू छन् जो सोच्दछन् आज संसार अदालतको जाँच परीक्षणमा छ। मित्र, यो यसमा छैन। संसार गुमेको अवस्थामा छ। तपाईँ र म गुमेको संसारमा रहेका छौ। हामी गुमेका हौ भन्ने कुरा देख्नलाई अन्तिम इन्साफसम्म हामी पर्खने छैनौं। हाम्रो स्थिति चाहिँ केही त्यस्तो मानिसको जस्तो छ जो अपराधीको रूपमा कैदमा छन् र तिनलाई क्षमा ग्रहण गर्ने या नगर्ने भनी सोधिएको छ। त्यही नै सुसमाचार हो। यसले त्यस मानिसलाई भनिरहेको छैन कि तिनी अदालतको जाँच वा परीक्षणमा छन्। तिनी पहिले नै दोष मुनि, निन्दा मुनि वा इन्साफ मुनि छन्। तिनी पहिले नै कैदमा छन् र मृत्युदण्डको लागि पर्खिरहेका छन्। तर सुसमाचारले उसलाई क्षमा प्रदान गरिने कुराको बताउँछ। अहिले खास विषय हो कि तपाईँ क्षमा ग्रहण गर्नुहुनेछ। मित्र, सुसमाचार ती व्यक्तिहरूलाई बचाउन, उद्धार गर्नलाई दिइएको छ जो पहिले नै पतित अवस्थामा छन् र पापको दण्ड मुनि गुमिसकेका छन्। 17 र 18 पदमा भनिएको छ, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउनु भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। अनि 19 देखि 21 पदमा भनिएको छ, फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए, किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका काम प्रकट हुनेछन्। सत्यद्वारा जिने मानिस ज्योतिमा आउँछ र यसरी उसले गरेको कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रष्ट देखिन्छ। मित्र, यो नै संसारको इन्साफ हो। त्यो दिन संसारले ख्रीष्टलाई क्रूसमा टाँग्यो, त्यस दिनमा संसारले निर्णय बनायो। अहिले परमेश्वरद्वारा इन्साफ गरिनै पर्दछ। इन्साफ वा निन्दा त्यो हो कि ज्योति संसारमा आएको छ। तर मानिसहरूको काम स्वभावले र आदतले नै खराब भएकोले तिनीहरूले अन्धकारलाई रुचाए। मुसाहरू जब कोठामा उज्यालो वा ज्योति आउँछ, तिनीहरू अन्धकारतिर घुसी जान्छन्, लुकिहाल्छन्। तिनीहरू अन्धकार मन पराउँछन्। मैले एकजना केटीको पत्र पाएथे जसले भने, तिनी उद्धार पाउन भन्दा पहिले तिनले हाम्रो बाइबल अध्ययन कार्यक्रमको कहिले पनि कति पनि वास्ता गर्दिनथे। स्वभावले ज्योतिको तिनी चाहँदिनै थिइन्, कति पनि रुचाउँदिनथिन्। खालि ती व्यक्ति जो ख्रीष्टमा फर्कन्छन् तिनीहरू ज्योतिको चाहन्छन्। यो कुराको ध्यान दिउँ कि यो पदमा हाम्रा प्रभु नकारात्मक बिन्दुबाट थुप्रै कुराहरू लिएर नजिक आउनुहुन्छ। 20 पदमा भन्नुहुन्छ, किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैनन्, नत्र त त्यसको काम प्रकट हुनेछ। आज हामी विशेष गरेर पश्चिमी मुलुकहरूमा सकारात्मक सोचाइको शक्तिको बारेमा थुप्रै कुराहरू सुन्छौं। मलाई विश्वास गर्नुहोस् कि त्यहाँ नकारात्मक सोचाइ र नकारात्मक बोलीमा थुप्रै शक्ति छ। उहाँले भन्नुभएको अर्को कुरा सुन्नुहोस्, मर्कुश 2:17 र 10:45 पदले भन्छ, म धर्मीहरूलाई त होइन तर पापीहरूलाई बोलाउन आएको हुँ, किनभने मानिसको पुत्र सेवा लिनु होइन तर सेवा गर्नु र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनु आएको हो। परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन। अनि उहाँ भन्नुहुन्छ, किनभने जसले तुच्छ काम गर्छ त्यसले ज्योतिलाई घृणा गर्छ। अर्को शब्दमा मानिसहरू विश्वास गर्दैनन् किनभने तिनीहरू आफ्ना दुष्ट र स्वार्थी चालचलनहरू छोड्न चाहँदैनन्। तिनीहरू अन्धकार रुचाउँछन् किनभने अन्धकारमा तिनीहरूले दुष्टता लुकेको हुन्छ। अन्धकारमा तिनीहरूको दुष्टता लुकेको हुन्छ। यसपछि हामी निम्न पदहरूमा देख्छौ, बप्तिस्मा दिने युहानको साक्षी 22 देखि 24 पदमा भनिएको छ, यसपछि येशु र उहाँका चेलाहरू यहुदिया देशमा जानुभयो र त्यहाँ तिनीहरूसँग केही दिन बास गर्नुभयो र बप्तिस्मा दिनुभयो। युहानले पनि सालिमको छेउ एलोनमा बप्तिस्मा दिन्थे किनकि त्यहाँ प्रशस्त पानी थियो, यहाँ मानिसहरू आउँथे र बप्तिस्मा लिन्थे। त्यस बेलासम्म युहना झ्यालखानमा परेका थिएनन्। यस समयमा बप्तिस्मा दिने युहना अझैसम्म प्रचार गर्न सकिरहेका थिए, स्वर्गीयको राज्य नजिक आएको छ भन्दै। प्रभुको परीक्षापछि मात्र बप्तिस्मा दिने युहनालाई कैदमा हालिएका थिए। सुसमाचारले हामीलाई त्यो भन्दछ। 25 र 26 भनिएको छ, त्यस बेला युहनाका चेलाहरूको एउटा यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भयो। युहनाका आएर तिनीहरूले उनलाई भने, गुरूज्यू, यर्दन पारी जो तपाईसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईँले गवाही दिनुभयो, हेर्नुहोस् उहाँले बप्तिस्मा दिइरहनु भएको छ र सबै उहाँ कहाँ जाँदैछन्। यो अति नै चाखलाग्दो कथन हो। म अनुमान गर्दछु कि युहन्नाको चेलाहरू दाही ईर्ष्यालु छन्, किनकि युहन्नाका चेलाहरूले थाहा पाए कि मानिसहरू बढ़ी संख्यामा येशु कहाँ बप्तिस्मा लिन आउँदै थिए। अब युहन्ना कहाँ भन्दा बढ़ता मानिसहरू येशु कहाँ गइरहेका थिए। युहन्नाका चेलाहरूले यस कुरामा दुःख माने। अब सबै मानिसहरू येशु कहाँ जाँदैछन् भन्ने तिनीहरूलाई लाग्यो। तिनीहरू डराइरहेका थिए कि युहन्नाले आफ्ना चेलाहरू गुमाउन गइरहेका छन् सोचेर। अहिले यस व्यक्ति युहन्नाले अति नै स्पष्ट कथन बनाउँछन्। 27-30 पदमा भन्छन्, युहन्नाले जवाब दिए, मानिसलाई स्वर्गीयबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। म ख्रिष्ट होइन, तर म उहाँ भन्दा अगाडि पठाएको हुँ भन्ने मेरो गवाही तिनीहरू आफै दिन्छौ। जससँग दुलही छ दुल्हा त्यही हो। दुल्हाको मित्र जो उसको छेउमा खड़ा हुन्छ उसको स्वर सुनेर अत्यन्त आनन्दित हुन्छ। यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ। उहाँ बढ्नु तर म चाहिँ घट्न आवश्यक छ। मित्र, बप्तिस्मा दिने युहन्ना पुरानो नियमको अन्तिम अगमवक्ता हुन्। वास्तवमा तिनी मण्डली वा चर्चमा थिएनन्। तिनी यहाँ यो अति नै स्पष्ट पार्दछन्, जससँग दुलही छ त्यही दुलहा हो। दुलही को हो? मण्डली, चर्च। जससँग दुलही छ त्यही दुलहा हो। तब बप्तिस्मा दिने युहन्ना को हो त? तिनी दुल्हाका मित्र हुन्। तिनी थुमाको विवाह उत्सवमा उपस्थित हुनेछन्, तर तिनी कति पनि चर्च वा मण्डलीको भाग हुन सक्दैनन् वा होइनन्। तिनी पुरानो नियमका अन्तिम अगमवक्ता हुन्, जो पुरानो नियमबाट नयाँ नियमको पानाहरूमा मसीहको आगमनको घोषणा गर्न आफ्नो पाइला राख्छन्। 27 पदमा भनिएको छ, युहन्नाले जवाब दिए, मानिसलाई स्वर्गीयबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। पटक पटक यो सत्य बाहिर आउनेछ। येशूले भन्नुभयो युहन्ना 6:65 पदमा, यदि पिताबाट दिइएको छैन भने कोही मानिस म कहाँ आउन सक्दैन। यी कथनहरू कति महान छन्। अनि युहन्ना भन्छन् 30 पदमा, उहाँ बढ्नु तर म चाहिँ घट्न आवश्यक छ। अहिले उसको सेविकाई अन्ततिर आइरहेको छ। अनि 31-36 पदमा भनिएको छ, माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा गर्दछ बोल्छ, स्वर्गीयबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ, उहाँले जे देख्नुहुन्छ र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैनन्। जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनुभयो त्यसले परमेश्वरको वाणी बोल्दछ, किनकि परमेश्वरले बिना ना पवित्र आत्मा दिनुहुन्छ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। युहन्नाले स्पष्ट पार्दछन् कि प्रभु येशु महान हुनुहुन्छ र तिनी आफ्ना चेलाहरूलाई प्रभु येशुको यो सुन्दर साक्षीको दिन्छन्। जसले पुत्रमाथि विश्वास गर्दछ त्यसमा अनन्त जीवन छ। सबैभन्दा मुख्य कुरा चाहिँ येशुले हामीलाई अनन्त जीवन दिनुहुन्छ। अनन्त जीवन उहाँका सबै आत्मिक आशिषहरूको योगफल हो। येशुमा विश्वास गर्नु चाहिँ अनन्त जीवन पाउनु नै हो। येशुले भन्नुभयो अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रिष्टलाई चिनुन्। जब मानिसहरूले ख्रिष्टमा विश्वास गर्छ तब तिनीहरू माथिबाट अथवा स्वर्गीयबाट नयाँ गरी जन्मन्छन्, नयाँ आत्मिक जीवन पाउँछन्। यो जीवन विश्वास गर्ने बित्तिकै शुरू हुन्छ र त्यसको अन्त कहिले हुँदैन। हाम्रो शरीर मर्नेछ तर हाम्रो आत्मा कहिले पनि मर्ने छैन। मित्र, जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, तर जसले ख्रिष्ट विश्वास गर्दैन त्यसलाई के हुन्छ भनेर हामी कहिले नबिर्सौं। त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। त्यस्तो मानिस अघि नै दोषी ठहराइएको छ किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। यो कुराको याद राखौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536779, 98473536779। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।